नमस्कार श्रोताहरू,
नमस्कार सन्ध्याकालीन, नमस्ते श्रोताहरू,
जय नेपाल। हामी आइसकेका छौँ नेपाली कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर। यतिखेर खण्डिकको समय अनुसार 6:31 भइसकेको छ र भोइस अफ साङ्ग्रिला कार्यक्रम हरेक आइतबार साँझ 6:30-7:30 आउने गर्छ। यो कार्यक्रममा विशेष गरी हामी नेपाली समुदायमा नेपाली भाषीहरूका आवाजहरूलाई चाहिँ प्रस्फुटित गर्नेछौँ। त्यति मात्र होइन, समुदायमा घटेका घटनाहरूलाई पनि यमाज राख्नेछौँ। त्यति मात्र होइन, हामीले नेपाली गीत, नेपाली सङ्गीत र नेपालका गतिविधिहरू र रोचक प्रस्तुतिहरू पनि राख्ने गर्दछौ।
श्रोता महानुभाव, यसै गरी यो कार्यक्रम रहेको छ नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, जुन यो कार्यक्रम हो पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्ग्रिला। र यहाँहरूमा हामी आइसकेका छौँ 193 श्रृङ्खलामा। यहाँहरूका साथमा छौँ हामी, म खगेन्द्र
र म सञ्जय
र म नवीन।
हजुर श्रोताहरू, तपाईँहरूले कार्यक्रमको बारेमा जानकारी त पाइसक्नु भएको छ र म थप जानकारी गराइहालौँ। तपाईँ हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ www.radio.adelaide.edu.au। हजुर, फेरि एकचोटि www.radio.adelaide.edu.au। र तपाईँ हामीलाई फेसबुकमा तपाईँका सल्लाह सुझाव र तपाईँले यदि कुनै इभेन्टहरू कम्युनिटी इभेन्टहरू गर्न लाग्नु भएको छ या गरिसक्नु भएको छ भने पनि हामीलाई लेखि पठाउन सक्नुहुन्छ। हामीले प्राप्त गरे अनुसार तपाईँहरूका इभेन्ट, तपाईँहरूका कम्युनिटी इन्फर्मेसनहरू, इन्फोहरू र त्यसै गरी तपाईँहरूले पठाउनुभएका गीत, गजल, मुक्तक, रमाइला जानकारीहरू जे जस्ता भए पनि हामी प्रस्तुत गर्नेछौँ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा। हरेक आइतबार साँझ 6:30-7:30 रेडियो एडलेड 101.5 MHz। हजुर श्रोताहरू, अब भने कार्यक्रम थालनी गर्दैछौँ आजको पञ्चाङ्गबाट। खगेन्द्रजी प्रस्तुत गर्दै हुनुहुन्छ आजको पञ्चाङ्ग।
हजुर श्रोताहरू, श्रोता महानुभाव, हामी कार्यक्रमको पहिलो सेगमेन्ट अन्तर्गत आजको पञ्चाङ्गबाट कार्यक्रम सुरुवात गर्ने अनुमति चाहन्छौँ। र आज मिति विक्रम सम्बत 2070 साल श्रावण
महिनाको अन्तिम
दिन या त 27 गते शुक्ल पक्षको पञ्चमी तिथि आज आइतबार, आज नाग पञ्चमी र नेपाल सम्बत 1133 र अङ्ग्रेजी पात्र अनुसार ईस्वी 2013 अगस्त महिनाको 11 तारिक। र अहिले यहाँ एडिलेडमा बेलुकीको 6:35 गइसकेको छ भने नेपालमा अपरान्न 2:45 यानि कि 2:45 बजेको छ। र ठिक अहिले बाहिरको मौसमको कुरा गर्नु पर्दा अहिले ठिक तातो तातो आजको न्यानो भइसकेको थियो र अहिलेको तापक्रमको कुरा गर्नुपर्दा 17 डिग्री रहेको छ।
हजुर श्रोताहरू, आजको पञ्चाङ्ग बारेमा तपाईँहरूले थाहा पाइहाल्नुभयो, जानकारी पाइहाल्नुभयो। आज नाग पञ्चमी पनि परेको छ, नाग पञ्चमी। अब आजदेखि नेपालमा विशेष गरी चाडपर्वको सुरुवात भयो भन्ने पनि एउटा यो नागपञ्चमीको
संकेत
गराउँछ। घरमा नागपञ्चमीको दिनमा घरमा घरको मूल दैलोको माथिरपट्टि नागको तस्विर अथवा नागको फोटो राखेर नाग देवतालाई पूजा गरेपछि भनौँ न त्यसपछि चाहिँ अनि नेपालमा चाडपर्वको लहर सुरु भएको सङ्केत पनि हो। र नाग पूजा गरे गर्नाले घरमा लक्ष्मीको वास हुन्छ र अरू त्यसबाट दुःख कष्टबाट मुक्ति पाइन्छ भन्ने पनि किम्बदन्ती रहेको छ, हाम्रो नेपालमा प्रचलनमा रहेको कुरा हो यो। हजुर श्रोताहरू, अब भने कार्यक्रम सुरु गर्दैछौँ एउटा राष्ट्रिय गीतबाट।
रेडियो एडलेड 101.5 FM एन्ड लाइभ अनलाइन।
हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिलामा पहिलो गीती सौगात स्वरूप म राख्दैछु जोगाउँ मिली यो देश हाम्रो। यो बिल्कुलै नयाँ गीत रहेको छ, 4 दिन अगाडि मात्रै रिलिज भएको थियो श्रोताहरू युट्युबमा। यो भेरियस आर्टिस्ट, यसमा चाहिँ धेरैजना कलाकारहरूले आफ्नो स्वर दिनुभएको छ र यसलाई युट्युबमा पनि तपाईँ हेर्न सक्नुहुन्छ। यसमा अर्को एउटा रोचक जानकारी भन्दा पनि श्रोताहरूलाई जानकारी गराउनै पर्ने कुरा के छ भन्दाखेरि, यो गीतमा हाम्रै साउथ अस्ट्रेलिया एडिलेडमै बसोबास गर्ने गायिका प्रजिता गेलालले पनि आवाज दिनुभएको छ। र अहिलेलाई भने म तपाईँहरू समक्ष प्रस्तुत गर्दैछु यो राष्ट्रभक्ति गीत, जोगाउँ मिली यो देश हाम्रो।
नेपाली हो भन्नलाई
हजुर श्रोताहरू, भर्खरै हामीले प्रस्तुत गर्यौं जोगाउँ मिली यो देश हाम्रो। हजुर श्रोताहरू, देशलाई दुख्दा हामीलाई पनि दुखे हुन्थ्यो अलिकति। धेरै नै सान्दर्भिक र देशप्रिय गीत हामीले पहिलोचोटि भोइस अफ साङ्ग्रिलामा बजायौं र यसमा धेरैजना कलाकारहरूले आवाज दिनुभएको थियो। यसलाई म्युजिक कम्पोज गर्नुभएको थियो राहुल प्रधानले र यसमा आवाज दिने धेरै कलाकार मध्ये नाम लिनुपर्दाखेरि बविन प्रधान, जोहेब मानन्दर, अमन प्रधान, त्यसै गरी प्रजिता केलाल र अरू थुप्रै थुप्रै आर्टिस्टहरूले यसलाई यसमा आवाज दिनुभएको थियो।
सञ्जयजी, मैले यहाँ चाहिँ जोड्न चाहेँ एउटा प्रसङ्ग, किनभने हामी विदेश भूमिमा छौँ र देश दुखिरहेको अवस्था छ। यो अवस्थामा हामी विदेशमा बसेर पनि के गर्न सक्छौँ र भन्ने चाहिँ प्रश्न यहाँहरू श्रोताको मनमा चाहिँ खेल्न सक्छौँ। मैले चाहिँ के भन्छु भने हामी विदेशमा बसेर पनि हाम्रो देशको लागि चाहिँ के गर्न सकिन्छ। विभिन्न उदाहरणहरू छन्, ज्वलन्त उदाहरण हामीले बोटल फर स्कुललाई हेर्न सकिन्छ, नेपालको विद्यालयलाई चाहिँ हेल्प गरिरहनु भएको छ उहाँहरूले। त्यति मात्र होइन, केही साता अगाडि हेल्प नेपाल नेटवर्कले पनि नेपालको यो विदेशी भूमिमा आएर उहाँहरूले केही रकम सङ्कलन गरेर जानुभएको छ। त्यति मात्र होइन, यहाँले चाहिँ के भन्छु भने विभिन्न ठाउँबाट हामी नेपालको विभिन्न ठाउँबाट छौँ र हामी नेपाली भाषी पनि छौँ र हामी नेपाली भाषीलाई पनि म के गर्न आग्रह गर्न चाहन्छु भने हामी त्यही ठाउँमा हुर्किएका हौँ, त्यही ठाउँको रहनसहन हामीमा छ, हामीले एउटा सानो सहयोग पनि गर्न सक्यौँ वा एउटा बच्चालाई पनि पढ्न नपाएको बच्चालाई हामीले जिम्मेवार लिएर चाहिँ उसलाई पढाउन सक्यौँ, नभए सासाना कुराहरूमा पनि हेल्प गर्न सकिन्छ। हामीले आज धेरै बच्चाहरू चाहिँ स्ट्रिट चिल्ड्रेन भनेर चाहिँ काठमाडौँमा देख्न सकिन्छ, तिनीहरूको लागि हामीले के गर्न सकिन्छ। हामी एउटा माध्यम भनेर पनि हामी जान सकिन्छ, त्यति मात्र होइन, विभिन्न युवाहरूले चाहिँ गरिरहनु भएको छ, बरु माध्यम भनिदिनुहोस्। विभिन्न कार्यक्रमहरू गर्दा चाहिँ रमाइलो कार्यक्रम गर्दा पनि हामीले केही रकम चाहिँ छुट्याएर हामीले नेपालको भूमिलाई गर्न सक्छौँ। यहाँ चाहिँ समाजसेवा भन्ने बित्तिकै राजनीति गर्नुपर्छ भन्ने चाहिँ जुन सोच छ, त्यो सोचलाई चाहिँ हामी हटाउँ। राजनीति नै गर्नु पर्दैन, समाजसेवा भनेको एउटा विशुद्ध तरिकाले मनले गर्ने कुरा हो, त्यसको लागि धेरै रकम खर्च गर्नुपर्छ भन्ने पनि छैन। तपाईँले दैनिकी केही वाइन खानुहुन्छ वा बियर खानुहुन्छ भने त्यसलाई कम गर्न सक्नुहुन्छ, त्यहाँबाट पनि सेभ गर्न सक्नुहुन्छ, विभिन्न वेबाट गर्न सकिन्छ। तपाईँले त्यसको लागि छुट्टै खर्चै गर्नुपर्छ भन्ने छैन, आफ्नो फजुल खर्चलाई चाहिँ घटाएर कम गरेर पनि समाजसेवा गर्न सक्नुहुन्छ भन्छु।
कुरा यति हो, तपाईँको मनमा समाजसेवाको भावना कति छ र समाजसेवा गर्नका लागि ठुलै योगदान दिनुपर्छ भन्ने छैन। थोरै थोरै कुराले पनि धेरै धेरै परिवर्तन, ठुलो परिवर्तन ल्याउँछ, सानो कुराले पनि ठुलो परिवर्तन ल्याउन सक्छ। श्रोताहरू,
हामीले अझ उदाहरण हेर्न सकिन्छ नि त, दिलशोभा श्रेष्ठको सायद कहाँ धेरैले सुन्नु भएको छ। दिलशोभा श्रेष्ठलाई हेर्न सकिन्छ, हामीले पुष्पा बस्नेतलाई हेर्न सकिन्छ, उहाँहरूले पनि सुरुवात सानैबाट गर्नुभएको थियो, केही थिएन उहाँहरूसँग पनि। र हामीले पुष्पा बस्नेत नै बस्नु बन्नपर्छ भनेका छैनौँ, हामीले चाहिँ के भनेका छौँ भने तपाईँको मनमा चाहिँ समाजसेवा, तपाईँले चाहिँ परोपकारी भावना चाहिँ उत्पन्न गर्नुभयो भने अवश्य पनि देश समृद्धि हुनेछ र देशमा जतिले दुःख पाउनु भएको छ त्यो दुःखबाट पनि मुक्ति हुनेछ र अगाडितर्फ लम्किनेछ देश।
बिल्कुल, वास्तवमा नेपाली जनताहरूले भन्ने गर्छन् होइन, भन्ने सुन्ने गरिन्छ, नेपाल देश गरिब छ तर जनता धनी छन् भन्ने कुरा गरिन्छ। तर ती धनी मनहरूबाट केही मात्रै पनि सहयोग भयो भने ती असहाय, ती गरिब, ती भनौँ न जुम्ला हुम्लामा एक छाक चामलको लागि लाइन लाग्नुपर्ने हुन्छ, ती समस्याबाट पार पाउन सक्छन्। यो हाम्रो एउटा रिक्वेस्ट हो। र
मैले चाहिँ यहाँ के जोड्न चाहन्छु भने एउटा अस्ट्रेलियाकी सबभन्दा सानै फुच्चीले चाहिँ लेमनएड, लेमनको चाहिँ जुस गराएर चाहिँ नेपालको एउटा बालबालिकाहरूको फोटो चाहिँ उसले चाहिँ के देखेछ भने स्कुल ड्रेसमा पछाडि स्टोन बोकिरहेको, ढुङ्गा बोकिरहेको चाहिँ फोटो देखेछ। ऊ चाहिँ करिब करिब मैले चाहिँ फेसबुकमा देखेको थिएँ, ऊ त्यो फुच्ची चाहिँ करिब करिब 7-8 वर्षको हुनुपर्छ। उसले चाहिँ त्यो देखेर त्यसबाट प्रेरित भएर मैले चाहिँ अब उनीहरूलाई गर्नुपर्छ, यहाँबाट वर्ल्डबाट चाहिँ सेलिब्रिटी हटाउनुपर्छ, यो जुन प्रथा छ होइन, गरिब र धनीको जुन खाडल छ त्यसलाई पुर्नुपर्छ भन्न 8 वर्षको फुच्चीले एउटा स्टल राखेर रा, उसले दैनिकी रूपमा चाहिँ पैसा सङ्कलन गरिरहेको छ। त्यसबाट पनि सिक्न सकिन्छ हामीले, 8 वर्षको फुच्चीको दिमागमा चाहिँ त्यो उत्पन्न हुन्छ भने हामीले पनि धेरै नै गर्नुपर्छ भन्ने छ।
त्यसमाथि त हामी नेपाली नै हौँ, विदेशी भूमिमा छौँ तर मन भने नेपाली हो, नेपाललाई सहयोग नगरे, हामीले नगरे कसले गर्ने होइन श्रोताहरू। र तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला, रेडियो एडलेड 101.5 मेगाहर्जमा,
Adelaide 101.5 FM and live online.
हजुर खगेन्द्रजी, आज नागपञ्चमीको बारेमा के प्रस्तुत गर्दैछु भन्दै हुनुहुन्थ्यो तपाईँ?
होइन, आज नागपञ्चमी श्रोताहरू पक्कै पनि यो नागपञ्चमी मन के अरे पर्व मनाउनु भयो होला, तर कसरी मनाइन्छ, यो किंवदन्ती कसरी सुरु भयो नागपञ्चमी भन्ने बारेमा म छोटो श्रोताहरूमाझ म राख्न चाहन्छु। र यो नागपञ्चमीको उपलक्ष्यमा सम्पूर्ण श्रोताहरूमाझ वैशव संग्रहको तर्फबाट हामी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ।
हजुर,
हिन्दू ग्रन्थ अनुसार नाग यानि कि सर्पलाई देवताको रूपमा पूजिन्छ। परापूर्व कालदेखि नै विभिन्न पुराण तथा धर्मग्रन्थ आदिमा नाग देवताको विशेष महत्व रहँदै आएको पाइन्छ। भगवान शंकरजीको आभूषण होस् वा भगवान विष्णुको नै किन नहोस्, विभिन्न स्थानमा नागको स्वरूप वा आकार प्रकार चरित्र देख्न पाइन्छ। पौराणिक कथा अनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरूमा लेखिएका कुराहरूलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तत्क्ष नागकै भानिज आस्तिकले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरू उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकोले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरूमा उल्लेख भएको पाइन्छ। श्रोता मानवा, त्यसैले भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादको यो के भनिएको छ भने, कुनै समयमा एकजना किसानको घरमा उसको दुईवटा छोरा र एउटी छोरी थिए। एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नाग देवता रिसाई किसानको घरमा गई किसान सहित उसको परिवारलाई नै डस्यो र उसको छोरी छिमेकीको घरमा भएकोले बाँची र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी र दूध चढाई। त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसान सहित उसको परिवारलाई बचाइदिएकाले त्यसै दिनदेखि नागपञ्चमी पर्व मनाउन थालिएको किंवदन्तीमा उल्लेख छ। यो पर्व हाम्रो हिन्दू संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ। र यो नागपञ्चमी विधि यो कसरी पूजा गरिन्छ, यसको के छ त छोटो जानकारी छ त मानवलाई म दिइहाल्छु। प्रत्येक वर्ष आउने श्रावण शुक्ल पञ्चमी तिथिकै तिथि नै नागपञ्चमी हो। यो दिन बिहानै उठी स्नान गरी नागको चित्र वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन। गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो कलश गणेशको पूजा गरी दही दुबो कुश फूल सिन्दूर चन्दन आदिले नागको पूजा गरी धूप दीप नैवेद्य सहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाख्नाले काल सर्प आदि गरिएको योग पनि नष्ट हुन्छ। त्यसैले श्रोता महानुभाव, अनन्तो वासुकी पद्मो मा पद्मो ततशक्य कुली र कर्कट शङ्ख षष्ठौ नाग प्रकृतिता।
हजुर श्रोताहरू, तपाईँहरूले थाहा पाइहाल्नुभयो आज नागपञ्चमी र खगेन्द्रजीले विस्तृत रूपमा नागपञ्चमीको बारेमा जानकारी गराइहाल्नुभयो। कार्यक्रम भोइसअफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्गमा हरेक आइतबार 6:30 देखि 7:30 बजेसम्म एक घण्टाका लागि हामी आउने गर्दछौँ तपाईँहरूको माझमा। र कार्यक्रमलाई तपाईँ अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ www.radio.adelaide.edu.au। हजुर, र त्यसै गरी हामीलाई डिजिटलमा पनि सुन्न सक्नुहुन्छ। र श्रोताहरू, हामीलाई तपाईँहरूको सल्लाह सुझावको धेरै नै खाँचो पर्दछ, किनभने तपाईँहरूको सल्लाह सुझावले नै हामीलाई यो कार्यक्रम अझ कसरी राम्रो र अझ कसरी सशक्त रूपमा अगाडि बढाउने भन्ने कुरामा प्रेरित गर्दछ। र त्यो भएर तपाईँहरूको सल्लाह सुझाव हामीलाई एकदमै खाँचो छ र हामी अपेक्षा पनि राख्दछौँ।
अवश्य पनि, र त्यसको लागि तपाईँले हामीलाई निरन्तर रूपमा सहयोग गर्नुहोस् र फिडब्याक दिनुहोस् भन्न चाहन्छौँ हामीले। र लामो समय भएको छ हामीले स्वास्थ्य सम्बन्धी जानकारी दिन पाएका छैनौँ यहाँहरूलाई, विभिन्न इन्टरभ्यूहरू विभिन्न कुराहरू प्रस्तुत भएर चाहिँ आज चाहिँ हामी तपाईँलाई स्वास्थ्य सम्बन्धी जानकारी पनि लिएर आएका छौँ। र तपाईँलाई थाहा छ काँचो लसुन भन्ने बित्तिकै हामी धेरैलाई थाहा छ औषधिको रूपमा धेरै पनि प्रयोग गरिन्छ, तर आज यसको बारेमा अर्को रोचक प्रस्तुति छ। र काँचो लसुनले चाहिँ घटाउँछ क्यान्सरको खतरा, र लसुनमा औषधिको गुण हुन्छ भन्ने कुरा त मैले तपाईँलाई बताइसकेँ, तर यसमा क्यान्सर प्रतिरोधी गुण समेत हुन्छ भन्ने कुरा हामी धेरैले थाहा नहुन सक्छ। पछिल्लो अध्ययनले चाहिँ लसुनको केस्राको नियमित सेवन गर्ने मानिसले चाहिँ फोक्सोको क्यान्सरको खतरा लगभग आधा जसो घट्ने बताएको छ। गार्लिक चिनमा गरिएको अध्ययन अनुसार यसमा चाहिँ कम्तीमा पनि दुईपटक लसुनको केस्रा खाने मानिसमा फोक्सोको क्यान्सर खतरा चाहिँ 40% कम हुने बताएको छ। फोक्सोको मुख्य कारक मानिने धुम्रपान गर्ने मानिसमा समेत लसुनले चाहिँ जुन क्यान्सर हुन्छ त्यो क्यान्सरलाई चाहिँ घटाउने 30% घटाउने अध्ययनले जनाएको छ। जसले धुम्रपान गर्नुहुन्छ उहाँहरूले चाहिँ कन्टिन्यू रूपमा चाहिँ लसुन खानुभयो, लसुनको खेस्रा खानुभयो भने 30% तपाईँको जुन क्यान्सर हुने चान्स हुन्छ त्यसको चाहिँ 30% घट्ने अध्ययनले चाहिँ बताइसकेको छ। यसअघिका विभिन्न अध्ययनले पनि लसुनको नियमित सेवनले आन्द्रा तथा पेटको क्यान्सरमा जोखिम कम गर्ने तथ्य पत्ता लगाएको थियो, तर लसुनले केवल पेटको मात्र नभएर फोक्सोको क्यान्सरको जोखिम पनि कम गर्ने पछिल्लो जुन अध्ययनले बतायो। यो निष्कर्षमा पुग्नका लागि चीनको जियाङ शु प्रान्तिका रोग नियन्त्रण केन्द्रका वैज्ञानिकहरूले झण्डै 6,000 मानिसमा परीक्षण गरेका थिए। तीमध्ये 1500 फोक्सोको क्यान्सर रोगी र 4,500 चाहिँ निरोगी मान्छे थिए। त्यस क्रममा चाहिँ क्यान्सरबाट पीड़ित मानिसहरूले लसुन नखाने वा खाए पनि निकै कम मात्र खाने गरेको पाइयो भने निरोगी मानिसहरूमध्ये धेरैले चाहिँ लसुनको नियमित तथा पर्याप्त सेवन गर्ने गरेको पाइयो। शोधकर्ताहरूले काँचो लसुनले फोक्सोको क्यान्सरको जोखिम गर्ने कुरा पत्ता लगाएको भए पनि पकाइएको लसुनले कस्तो प्रभाव पार्छ भन्ने कुराको बारेमा चाहिँ केही बताएका छैनन्। यद्यपि लसुनमा पाइने एलिसिन नामक तत्व पकाउँदा पनि नष्ट नहुने भएकोले काँचै खानु वा पकाएर खानु कुनै तात्विक भिन्नता नहुने कतिपय विज्ञहरूको भनाइ छ। त्यति मात्र होइन, लसुनलाई चाहिँ बढी प्रयोग गर्नुभयो भने तपाईँको भोजन पनि अलि त्यसमा मिठासपना बढी आउँछ, त्यो कुरा पनि तपाईँलाई बताउन चाहन्छु। र अवश्य पनि लसुन प्रयोग गर्नुहोस्, लसुन सकेसम्म अझ काँचो लसुनले चाहिँ तपाईँको क्यान्सर घटाउँदो रहेछ, त्यो नियमित रूपमा सेवन गर्नुहोस् भन्न चाहन्छौँ हामी।
श्रोता महानुभाव, अहिले सुन्नुभयो तपाईँले लसुन सम्बन्धी जानकारी साथी नवीनजीबाट। र श्रोता महानुभाव, हामी बोलिरहेका छौँ कार्यक्रम साप्ताहिक कार्यक्रम भोइस अफ खाङ्गेलाबाट। र श्रोताहरू, मैले अर्को एउटा कुरा जोड्न चाहेँ, आज श्रावण महिनाको अन्तिम सोमबार, यानि कि हामीले जुन श्रावण महिना पहिलो सोमबारदेखि हामी व्रत बस्छौँ, जुन महिलाहरू या पुरुष पनि महिला बस्छन् बोलबम जाने गर्छन्, र यी विविध नेपालीहरूको जुन हिन्दूहरूको यो धर्म छ, यो मलाई धेरै विदेशमा भए पनि हामीले नेपाली संस्कृतिलाई हामीले जगेडा गर्नुपर्छ भन्दै म श्रोताहरूमा यो सोमबार व्रत विधिको एउटा छोटो प्रसङ्ग यहाँहरूमा उठाउन चाहन्छु। यो व्रत श्रावण चैत वैशाख कार्तिक वा मङ्सिर महिनाको शुक्ल पक्षको पहिलो सोमबारबाट प्रारम्भ गर्नुपर्दछ। यो व्रत 5 वर्ष, 14 वर्ष अथवा 16 वर्षसम्म श्रद्धा वा भक्तिका साथ विधिपूर्वक गर्नुपर्दछ। चैत्र शुक्ल अष्टमी तिथि आद्र नक्षत्र सोमबार वा श्रावण महिनाको पहिलो सोमबारबाट व्रत शुरू गरेमा एकदमै ठूलो फल प्राप्त हुन्छ। व्रत आरम्भ गर्दा बिहान सबेरै उठेर पानीमा कालो तिल मिसाई नुहाउनु पर्दछ। त्यसपछि ओम नमः शिवाय लगायत प्रार्थनाद्वारा शिव पार्वतीको पूजा गर्नुपर्दछ। सेतो वस्त्र लगाएर सेतो फूल, सेतो चन्दन, पञ्चामृत, अक्षता, सुपारी, बेलपत्र आदिले पूजा गर्नुपर्दछ। पूजा गरिसकेपछि ब्राह्मणलाई दान दक्षिणा सहित भोजन गराइसकेपछि मात्रै आफूले भोजन गर्नुपर्दछ। श्रोता महानुभाव, सोमबारको यो व्रत भरिसके निर्जल निराहार अथवा एक छाक अलिनो यानि कि खाना नखाई बाँक खान्की ग्रहण गरी सम्पादन गर्ने शास्त्रीय मान्यता रहिआएको छ। व्रत समापनको पनि माथि उल्लेखित महिनामा जति मैले अघि माथि मैले जुन महिनाहरू प्रस्तुत गरेँ, चैत वैशाख कार्तिक मङ्सिर यिनै महिनामा गरी सम्पादन गर्ने शास्त्रीय मान्यता छ। व्रतको समापन भने माथि उल्लेखित महिनाहरूमा परे उत्तम मानिन्छ। सोमबारको व्रत लिनाले मानसिक शान्ति, धन, पुत्र प्राप्ति, पति प्राप्ति एवं सबै किसिमको कष्टबाट छुटकारा प्राप्त हुने जनविश्वास रहिआएको छ। श्रोता महानुभाव, एकजना असाध्यै धनगा व्यापारी थियो। उसको घरमा धन आदिको कुनै किसिमको कमी हुँदैनथ्यो, तर ऊ सन्त सती सुखको अभावको पीडा भोग्दै थियो। यही नै साहुको चिन्ताको विषय थियो। ऊ पुत्रको कामना गर्दै प्रति सोमबारका दिन शिवजीको व्रत र पूजन गर्ने गर्दथ्यो, र स्वयंकालमा शिव मन्दिरमा गएर शिवजीको श्री विग्रह अगाडि दियो बाल्न गर्थ्यो। उसको यस भक्तिभावलाई विचार गरेर एक पटक श्री पार्वती माताले शिवजीसँग भन्नुभयो, हे स्वामी, यो वैश हजुरको अनन्य भक्त अनि हो, सदैव हजुरको व्रत र पूजन असाध्यै श्रद्धापूर्वक गर्दछ। यसको मनोकामना त पूर्ण हुनु पर्दछ र गर्नु पर्दछ। पार्वतीका अनुसार यी कुरा सुनेर शिवजीले भन्नुभयो, हे पार्वती, यो संसार कर्म क्षेत्र हो। जसरी किसान खेतमा जस्तो बिउ छर्दछ त्यस्तै फल प्राप्त गर्दछ, त्यसरी नै यस संसारमा प्राणीले जस्तो कर्म गरे हुन्छ त्यस्तै फल भोग्न पाउँछ।
श्रोताहरू, सोमबारको व्रत
सम्बन्धी
जानकारी खनजीले गराउनु भयो तपाईँहरूलाई,
किनभने त्यो आज सोमबारको र साउन महिनाको र अन्तिम सोमबार परेको हुँदा मैले
आज आइतबार भोलि
सोमबार
भोलि अन्तिम सोमबार परेको हुनाले खनजीले यो जानकारी गराउनु भयो। श्रोताहरू, तपाईँहरूलाई अब म एउटा रमाइलो चुटकिला पनि सुनाइहालौँ। शेरेको तपस्या देखेर भगवान् शिव एकदमै खुसी हुनुभएछ। साउनको महिनामा शेरेले पनि शिवजीको ध्यान गरेर शिवजीलाई खुसी बनाएछ र शिवजीले सोधेछन्, भन् शेरे, तिमी के चाहन्छौ? शेरे, प्रभु, अमेरिका जाने एउटा यस्तो बाटो बनाइदिनुहोस् कि जसबाट म मात्र अमेरिका अप एन्ड डाउन गर्न सकु र जुन बाटो सिधा मेरो घरसम्म मात्र जोडिएको होस्। भगवान्ले भनेछन्, यो त अलि असम्भव छ शेरे, अरू कुनै चिज माग। शेरेले फेरि भनेछ, त्यसो भए मेरा लागि एउटी कन्या र जसले म बाहेक अरू कसैलाई पनि नचाहोस् त्यस्तै जीवनसाथी मिलाइदिनु पर्यो भगवान् भनेर भनेछ। भगवान् अलिकति लामो सास फेरे भनेछन्, ल ल भइगयो, भन् कहिलेदेखि सुरु गरौँ बाटो बनाउन तेरो लागि अमेरिका जानको लागि। अरे क्या
भनेपछि कन्या दिनुभन्दा चाहिँ उहाँले बाटो बनाउने नि
एकदमै सजिलो मान्नुभयो।
सजिलो
भन्दाखेरि अब शेरेको डिमान्ड पनि त्यस्तै थियो नि त, मेरो लागि एउटी कन्या जसले म बाहेक अरू कसैलाई नचाहोस्, अरे यति राम्री असल जीवनसाथी मिलाइदिनुहोस् भनेपछि शिवजी पनि हार मानेर बरु बाटो बनाइदिन्छु तर लागि कन्या खोज्न सक्दिनँ भनेर भन्नुभएछ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ला रेडियो एडलाइड 101.5 मेगाहर्जमा हामी तपाईँहरूको साथमा छु। म सञ्जय,
म खगेन्द्र
र म नवीन। खगेन्द्रजीले चाहिँ अघि सोमबारको कुरा उठाउनु भयो, मैले सोमबारमा अर्को कुरा पनि जोड्न चाहे, भोलि सोमबार हो र त्यति मात्र होइन, भोलि अन्तर्राष्ट्रिय युवा दिवस पनि हो। हामी थुप्रै युवाहरू चाहिँ यस अस्ट्रेलियन भूमिमा छौँ र अन्तर्राष्ट्रिय युवा दिवस भनेको चाहिँ अन्तर्राष्ट्रिय रूपमा हरेक देशमा मनाइने युवा दिवस हो। र मैले के भन्न चाहन्छु भने यहाँनिर जोड्न चाहन्छु, हामी धेरै नेपाली युवाहरू चाहिँ यहाँ आएर आफ्नो दक्षता चाहिँ पोखिरहेका छौँ, आफ्नो देशमा जुन पसिना बगाउनु पर्ने थियो त्यो अन्यत्र देशमा आएर बगाएका छौँ। हुन त हामीलाई लाग्न सक्छ देशमा अस्थिर राजनीति छ, त्यति मात्र होइन रोजगारीको अवसर पनि छैन, त्यति मात्र होइन रोजगारी हुँदाहुँदै पनि जुन एउटा राजनीतिक अस्थिरता र मेरोपन सकेसम्म आफ्नो मान्छेलाई चाहिँ त्यसमा घुसाउने जुन प्रवृत्ति छ त्यसले गर्दा पनि जुन दक्षताको मूल्याङ्कन हुनुपर्ने हो त्यो मूल्याङ्कन हुन सकेको छैन। अब यति भन्दा भन्दै पनि अब राज्यबाट मात्र आशा गर्नु हुँदैन, हामीले पनि राज्यलाई के दिन सक्नुपर्छ र त्यो राज्यलाई दिँदा भन्दा हामी यहाँ आएर जुन जे कुराहरू चाहिँ देख्यौँ, हामीले यहाँको कृषि प्रणाली देख्यौँ, त्यति मात्र होइन यहाँ आएर चाहिँ हामीले हरेक कुराहरू चाहिँ देखिरहेका छौँ, यहाँको सिस्टम देखेका छौँ, त्यो सिस्टमलाई चाहिँ हामीले अब लामो समयसम्म विदेशमा नबसिकन हो केही आर्थिक कुराहरू चाहिन्छ, हामीलाई पुँजी चाहिन्छ, त्यो पुँजी चाहिँ आफैले सङ्कलन गरेर नेपालमा गएर पनि केही गर्न सकिन्छ। म चाहिँ युवालाई भन्दैछु, युवा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भन्दैछु, तपाईँ युवाहरूले पनि केही गर्न सक्नुहुन्छ, एउटा नेपालमा गएर रोजगारको सिर्जना गर्न सक्नुहुन्छ, तपाईँले त्यहाँ गएर तपाईँले आर्थिक रूपमा मात्र सम्पन्न हुने होइन, सामाजिक रूपमा पनि तपाईँ सम्पन्न हुन सक्नुहुन्छ। त्यहाँ तपाईँलाई राष्ट्रले चिन्नेछ, त्यहाँ आज यहाँ तपाईँको परिचय नहुन सक्छ तर त्यो ठाउँमा गएर तपाईँले गर्नुभयो भने तपाईँको सामाजिक जुन कुराहरूमा पनि तपाईँ अगाडि बढ्न सक्नुहुन्छ, तपाईँलाई राष्ट्रले मान्नेछ, तपाईँले युवाहरूको लागि चाहिँ त्यहाँ गएर रोजगार सिर्जना गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ आउनुहोस्, तपाईँ सुरु गरेर चाहिँ जानुहोस् र सम्पूर्णलाई चाहिँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईँले जुन पाइलाहरू युवाका कुराहरू छन् ती युवाका कुराहरूलाई अन्तर्राष्ट्रिय समुदायले चाहिँ अवश्य पनि जुन ठाउँबाट सम्बोधन गर्नुपर्ने हो ती ठाउँबाट सम्बोधन गरोस् भन्ने हाम्रो चाहना छ। थुप्रै समस्याहरू छन् यतिखेर युवाका, नेपालको सन्दर्भमा कुरा गर्यो भने बेरोजगारी मुख्य कुरा आउँछ, त्यति मात्र होइन अशिक्षाको कुरा आउँछ, स्वास्थ्यको कुरा आउँछ र अझै पनि गाउँ गाउँमा यातायात पुग्न सकेको छैन, यी कुराहरू युवाका समस्याहरू पनि हुन् र ती समस्याहरूलाई चाहिँ विभिन्न समयमा नीति नआएको होइन तर नीति कार्यान्वयन हुन नसकेको, त्यति मात्र होइन यसमा युवाको पनि केही कमजोरी छ। हामी युवाले पनि अन्धभक्ति राजनीति अथवा अन्ध भक्ति प्रवृत्तिले गर्दा पनि यो समस्यालाई निराकार गर्नको निम्ति केही भूमिका नखेलेको हो। हामी पनि अन्धभक्ति तरिकाले कुनै पनि राजनीतिक दल राजनीतिक आस्था नराख्नु भन्न खोजेको होइन, तर कुनै पनि कुरालाई चाहिँ अन्धभक्ति रूपले चाहिँ प्रोत्साहन नगरौँ, जसले गर्दा चाहिँ अहिले जुन नेपाली समाजमा यहीँको समाजमा पनि देख्न सकिन्छ यावत ती घटनाहरू अन्धभक्ति प्रवृत्तिले केही फ्याटफुट ती समस्याहरू चाहिँ निकालेको हुन्छ। र यी कुराहरूमा हरेक युवाहरूले चाहिँ चिर्दै अगाडि बढ्नुहोस्। अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक मंगलमय शुभकामना। यतिखेर हाम्रो स्टुडियोको खडीमा 7 बजेको छ र अब हामी लाग्न चाहन्छौ समाचारतर्फ। सुरुमा प्रमुख समाचार। मौलिक पहिचान र संस्कृतिको जगेर्ना गर्न अग्रसर हुनुपर्छ उपराष्ट्रपति। राजनीतिक सहमतिको बैठक अझै अनिश्चित। राप्रपाको निर्वाचन अभियान शुरू। विद्यार्थीद्वारा मूल्य वृद्धि फिर्ता गर्न माग। गोर्खाल्याण्डको आन्दोलन चर्किँदै।
अब समाचार विस्तारमा। चार राजनीतिक दलहरूकै बीचमा कुरा मिल्न नसक्दा उच्चस्तरीय राजनीतिक समितिको बैठक अनिश्चित बनेको छ। आज बिहान 8 बजेका लागि तय भएको बैठक समितिमा रहेका दलहरू बीच नै सहमति हुन नसक्दा बैठक अनिश्चित भएको हो। राजनीतिक समितिमा रहेका नेताहरूका बीचमा पहिला ठोस सहमति गर्ने र त्यसपछि मात्रै विपक्षी गठबन्धनसँग वार्ता गर्ने भनिएको थियो। राजनीतिक समितिमा रहेका दलहरूले समान धारणा बनाउन आज बिहानै समितिको बैठक बोलाए पनि सबै पार्टीले आन्तरिक छलफल गरि नसकेको बताएपछि बैठक स्थगित भएको छ। यसअघि हिजो बस्ने भनेको समितिको बैठक पनि बस्दै नबसी स्थगित भएको छ।
उपराष्ट्रपति परमानन्द झाले विधि ताले भरिएको मुलुक नेपालको विभिन्न जाति भाषी र संस्कृतिलाई अझ मजबूत बनाएर लैजान पर्ने बताउनु भएको छ। शनिबार मारवाड़ी सेवा समितिले आयोजना गरेको एक कार्यक्रममा उहाँले मुलुकभित्र विभिन्न जाति भाषी र संस्कृति बोकेका व्यक्ति र समुदाय रहे पनि उनीहरूले कहिल्यै जातीय र सांस्कृतिक भेदभाव नरहनु अविस्मरणीय र अद्वितीय रहेको उल्लेख गर्नुभयो। उपराष्ट्रपति झाले एकले अर्कोलाई सहयोग र सद्भाव गर्ने तथा बहुलतामा बाँच्ने नेपाली परम्परालाई कायम राख्ने आम देशवासीमा एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय मानिसले आफ्नो भाषा संस्कृति र रहनसहनलाई बिर्सिँदै गइरहेको अवस्थामा भाषिक सांस्कृतिक प्रवर्धन गर्ने खालको मारवाड़ी कार्यक्रम आम नेपाली समक्ष पुर्याई परम्परागत संस्कृतिलाई जोगाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मौलिक पहिचान र संस्कृतिको जगेर्ना गर्न सबै समुदाय अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। मारवाड़ी समितिले गरीब र असहाय जनताको सेवामूलक काममा साथै सामाजिक कार्य अन्तर्गत स्वास्थ्य शिक्षा र संचारको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उपराष्ट्रपति झाले मारवाड़ी समुदायको व्यवसाय र समाजसेवाका लागि अब सक्रिय राजनीतिमा आउनुपर्ने खाँचो औंलाउनुभयो।
भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गोर्खा जनमुक्ति मोर्चाले आह्वान गरेको अनिश्चितकालीन दार्जीलिङ बन्द फिर्ता लिनका लागि 72 घण्टे अल्टिमेटम दिएकी छन्। उनले आफ्नो आदेशको अवज्ञा भएमा राज्य सरकारबाट कड़ा कदम चालिने चेतावनी समेत दिएकी छन्। गोर्खाल्याण्ड आन्दोलन शुरू भएको 8 दिन उनले यस्तो चेतावनी दिएकी हुन्। दार्जीलिङमा आह्वान गरिएको अनिश्चितकालीन बन्द फिर्ता लिने हो भने पश्चिम बंगाल सरकार गोर्खा जनमुक्ति मोर्चासँग वार्ता गर्न तयार रहेको समेत बताउनु भएको छ। प्राप्त समाचार अनुसार कुनै पनि हालतमा यो राज्यको विभाजन हुने छैन भनेर बेनर्जीले चेतावनी शैलीमा शनिबार भनिएको कुरामा उल्लेख छ। मोर्चाको आह्वानमा 8 दिनदेखि जारी दार्जीलिङ बन्दले यहाँको जनजीवन अत्यन्तै कष्टकर र प्रभावित बनेको छ। यसैबीच हत्या र विस्फोट प्रयासमा संलग्न भएको आशंकामा शनिबार बिहान मोर्चाका एक उच्च नेता पक्राउ परेका छन्। मोर्चाको दार्जीलिङ शहर कमिटिका अध्यक्ष नारायण प्रधानलाई हत्या प्रयास आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको गिरफ्तारीसँगै पछिल्लो आन्दोलनमा क्राउ पर्नेको संख्या 149 पुगेको छ। जारी बन्दले त्यहाँको दैनिकीलाई कठिन बनाएको पनि प्राप्त समाचारमा जनाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक अध्यक्ष सूर्यबहादुर थापाको नेतृत्वमा 107 सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्दै शनिबार सम्पन्न भएको छ। बैठकले अध्यक्ष थापाद्वारा पारित राजनीतिक प्रतिवेदन पारित गर्दै आसन्न संविधान सभा निर्वाचनका लागि 9 समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो। साधन स्रोत परिचालन समितिका अध्यक्ष थापा, संसदीय समितिमा पशुपति शमशेर राणा, घोषणा पत्र तयारी समितिमा हरिबहादुर बस्नेत, प्रचार प्रसार समितिमा ठाकुर प्रसाद शर्मा, समन्वय तथा अनुगमन समितिमा डाक्टर प्रकाश चन्द्र लोहनी, प्रशिक्षण समितिमा भुवन पाठक रहनुभएको राप्रपाले जनाएको छ। थापाद्वारा पारित प्रतिवेदनमा नेपालमा स्थायी शान्ति, राजनीतिक स्थायित्व, जनप्रतिनिधिमूलक सरकार र संविधान निर्माणका लागि निर्वाचन नै एकमात्र विकल्प भएको उल्लेख रहेको केन्द्रीय सदस्य गिरीले जानकारी दिनुभयो। राप्रपाले निर्वाचनलाई मध्यनजर गरी 75 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने र बुधबार सबै केन्द्रीय सदस्यको उपस्थितिमा निर्वाचन अभिमुखीकरण कार्यक्रम काठमाडौँमा शुरू गर्ने भएको छ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल स्वास्थ्य उपचारका सिलसिलामा आइतबार आज भारतको नयाँ दिल्ली जानुभएको छ। उपसभापति पौडेलको अल इण्डिया मेडिकल इन्स्टिच्युटमा सोमबार स्वास्थ्य परीक्षण गरिने पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो। पाइल्स रोगका कारण केही समय अघि त्रिभुवन शिक्षण अस्पतालमा उपसभापति पौडेलको शल्यक्रिया गरिएको थियो।
नेपाल आयल निगमको पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विद्यार्थी संगठनहरूले त्यसको विरोध गरेका छन्। नेपाल विद्यार्थी संघले मूल्य वृद्धि फिर्ताको माग गर्दै आजदेखि दबाव अभियान शुरू गर्ने भएको छ। जनताको जनजीवनलाई असर पर्ने गरी मूल्य वृद्धि गरेको भन्दै नेभी संघले तत्काल फिर्ता लिन माग गरेको छ। नेभी संघका प्रवक्ता यूपी लामिछानेले मूल्य वृद्धि फिर्ता नगरे कड़ा आन्दोलन गर्ने चेतावनी दिनुभयो। नेपाल आयल निगमले भोलिदेखि लागू हुने गरी पेट्रोलमा 2 रुपियाँ, डिजल र मटी तेलमा 1 रुपियाँ बढ़ाएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिक तर्फ प्रति लिटर 10 रुपियाँ बढ़ाइएको हो।
अमेरिकी राष्ट्रपति बराक ओबामाले आतंकवादी संस्था अल कायदा क्षेत्रीय समूहहरू अहिले पनि खतराको रूपमा रहेको बताउनु भएको छ। राष्ट्रपति ओबामाले तर उक्त संस्थाको अन्तर्राष्ट्रिय सञ्जाल भने अहिले कमजोर रहेको बताउनु भएको छ। पहिला जस्तो अन्तर्राष्ट्रिय रूपमा यसको शक्ति कायम नरहेको पनि उहाँले बताउनुभयो। वाशिङटनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बराक ओबामाले भन्नुभयो, उक्त संस्थाको अन्तर्राष्ट्रिय सञ्जाल उनीहरूले भन्ने गरे जस्तो बलियो छैन र यसका कारण उनीहरूको धम्की पनि पूरा हुनेवाला छैन। राष्ट्रपति ओबामाले हालैका दिनमा अरब राष्ट्रहरूमा अल कायदाले त्यहीका अतिवादी समूहहरूसँग मिलेर आतंकको हावा पिटाएको पनि स्पष्ट पार्नुभयो। अरब राष्ट्रहरूमध्ये पनि यमनमा यसको प्रभाव केही बढ़ी मात्रामा रहेको उहाँले बताउनुभयो। हालै मात्र यमनमा यो आतंकवादी संस्थाले त्यहाँको अमेरिकी दूतावासमा कार्यवाही गर्ने चेतावनी दिएको भन्दै सबै अमेरिकीलाई यमन छोड्न अमेरिकाले आग्रह गरेको थियो। त्यस्तै मध्यपूर्वी तथा अरब राष्ट्रहरूमा रहेका अमेरिकी दूतावासहरू हटाउने निर्णय अमेरिकाले गरेको थियो। सो बमोजिम करिब 2 दर्जन देशका अमेरिकी दूतावासहरू बन्द गरिएको छ। कतिपय देशमा भने अमेरिकाले केही समयमै ती दूतावास कार्यालयहरू खोल्ने जनाएको छ।
अब मौसम सम्बन्धी जानकारी। आजको तापक्रम 18 डिग्री सेल्सियस रहेको छ। अहिलेको तापक्रम चाहिँ 18 डिग्री सेल्सियस छ भने रातिको तापक्रम 9 डिग्री सेल्सियससम्म धर्नेछ र भोलिको अधिकतम तापक्रम 19 डिग्री सेल्सियस रहने छ भने न्यूनतम तापक्रम 9 डिग्री सेल्सियससम्म रहनेछ। आज राति साउथ अस्ट्रेलियाको सबै भागमा प्राय मौसम सफा रहने र भोलि पनि सबै भागमा सफा रहने पनि बेलुकी पख हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र भोलि सूर्योदय बिहान ठिक 7:01 हुनेछ भने सूर्यास्त ठिक 5:42 हुनेछ।
देखेर दिउकी बहिन जाले रुमाल बाटो छेकेर दिउकी बहिन जाले रुमाल बाटै छेकेर लो लो सो लो लो हो
कार्यक्रममा तपाईँहरूलाई फेरि स्वागत छ श्रोताहरू. कार्यक्रम हो भोइसअप साङ्गेला, रेडियो एडलेड 101.5 मेगाहर्जको तरंगमा हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म साँझमा. हजुर श्रोताहरू, यो समाचारपछि हामीले प्रस्तुत गर्यौं अर्को एउटा रमाइलो गीत, दिउँकी जाले रुमाल बाटो छेकेर. राजु लामाको आवाजमा रहेको थियो यो सुमधुर गीत. आशा छ तपाईँहरूलाई मन पर्यो होला, तपाईँहरूले इन्जोय गर्नुभयो होला भन्ने हामीले आशा लिएका छौं. र अब भने म अस्ट्रेलियन इलेक्ट्रल कमिशनको बारेमा कुराकानी गर्न जाँदैछु. गत आइतबार प्राइम मिनिस्टर केविन रडले अनाउन्समेन्ट गरेपछि फेडरल इलेक्सनको अहिले ज्वरो अस्ट्रेलियामा तातिरहेको छ. एकदमै चरम उत्कर्षमा आफ्ना केविन रडको पार्टी लेबर, त्यसै गरी टोनी एबटको पार्टी लिबरल र अरू ग्रिन, त्यसै गरी अरू स्वतन्त्र उम्मेद्वारहरू आफ्नो चुनाव प्रचारमा एकदमै लागि परेका छन्. र यसै क्रममा इलेक्ट्रल कमिसनले पनि भोलि मतदानका लागि इनरोल हुने भोलि अन्तिम दिन रहेको जानकारी गराएको छ, एउटा मिडिया रिलिज गरेको छ. र इलेक्ट्रल कमिसनर एड केलिस्टेनले भनेका छन् भोलि मन्डे अगस्ट बाह्रका दिन इनरोलमेन्टको डेड लाइन तोकेका छन् र भोलि साँझको आठ बजे सम्ममा यदि तपाईँहरू मतदानका लागि उम्मेद तपाईँहरूको मतदानका लागि तपाईँ यदि उपयुक्त हुनुहुन्छ भनेदेखि तपाईँले भोलि साँझ यदि तपाईँले इनरोल भइसक्नु भएको छैन भनेदेखि तपाईँले भोलि साँझ 8 बजीसम्ममा तपाईँ इनरोल भइसक्नुपर्नेछ। यदि तपाईँ त्यो दिन भोलि इनरोलमेन्ट हुन भ्याउनु भएन अथवा भोलि तपाईँले आफ्नो नाम दर्ता चुनावका मतदानका लागि चुनावमा नाम दर्ता गर्न सक्नु भएन भनेदेखि तपाईँले यो इलेक्सनमा तपाईँले भोट हाल्न पाउनुहुने छैन। र उनले अगाडि थपेका छन् सेप्टेम्बर 7 हुने चुनावका लागि अहिले करेन्टली 14.6 मिलियन पिपुल इनरोल भइसकेका छन् जस जुन चाहिँ 2010 इनरोल जुन भएको थियो त्यसको तुलनामा 500,000 बढी अहिले चाहिँ इनरोल भएको उनले जानकारी दिएका छन् इलेक्टोरल कमिश्नर एड केलिस्टनले। र त्यसै गरी उनले थप भनेका छन् 1.3 मिलियन अझै भनौँ न चुनावमा दर्ता भइसकेका छैनन् चुनावी इनरोलमेन्ट भइसकेका छैनन् इलेक्ट्रल रोलमा। र उनले थपेका छन् यङ पिपुल इन्क्लुडिङ दोज इनिजिबल टु इनरोल एन्ड भोट फर द फर्स्ट टाइम रिप्रेजेन्ट अबाउट अ थर्ड अफ द मिसिङ भोटर्स होइन। त्यसै गरी मिस्टर क्यालिस्टेनले भनेका छन् इलेक्ट्रल तपाईँहरूले यदि भोटको लागि अब आउने सेप्टेम्बर 7 हुने चुनावको लागि यदि तपाईँ इनरोल हुन चाहनुहुन्छ भनेदेखि यदि तपाईँ त्यसका लागि उमेर पुगिसकेको छ भनेदेखि तपाईँले एईसीको वेबसाइटमा गएर पनि तपाईँ आफ्नो नाम दर्ता गर्न सक्नुहुन्छ। र मैले जानकारी पाएअनुसार अस्ट्रेलियामा बसोबास गर्ने 4400 जना चाहिँ ले सिटिजनसिप लिइसकेका छन् र उनीहरूले आफ्नो चुनाव भोटका लागि नामावली दर्ता गर्नुपर्ने हुन्छ। र श्रोताहरू हामी यो जानकारी गराउँदैछौँ सेप्टेम्बर 7 हुने चुनावको बारेमा अस्ट्रेलियन फेडरल इलेक्सनको बारेमा। र यसै गरी यदि तपाईँ चुनावमा भोट हाल्न जानु भएन यदि तपाईँ 18 पुग्नु भएको छ र तपाईँ अस्ट्रेलियन सिटिजन हुनुहुन्छ भनेदेखि तपाईँले यदि भोट हाल्नु भएन भनेदेखि तपाईँलाई के भनौँ न तपाईँले के समस्या भोग्नुपर्ने हुन्छ त्यो बारेमा पनि म जानकारी गराउन चाहन्छु। यदि यो भोटिङ यदि त्यस्तो तपाईँलाई कम्पलसरी छ भन्ने जिज्ञासा लाग्न सक्छ यदि तपाईँ 18 पुगिसक्नु भएको छ र तपाईँ अस्ट्रेलियन सिटिजन हुनुहुन्छ भनेदेखि सिटिजनसिप लिइसक्नु भएको छ भनेदेखि यो तपाईँको भोटिङ कम्पलसरी नै छ। तपाईँले यो आफ्नो स्वतन्त्र नागरिकको अधिकार तपाईँले उपयोग गर्नुपर्ने हुन्छ। र यदि तपाईँले भोट गर्नु भएन भनेदेखि अथवा भोट हाल्नु भएनदेखि तपाईँ चाहे जुन पार्टीलाई समर्थन गर्नुहोस् चाहे जुन नेतालाई समर्थन गर्नुहोस् तर तपाईँले भोट हाल्नु भएनदेखि भनेदेखि तपाईँले के समस्या भोग्नुपर्ने हुन्छ त भन्दाखेरि यदि तपाईँ यो फेडरल इलेक्सनमा तपाईँले भोट हाल्नु भएन भनेदेखि अस्ट्रेलियन इलेक्ट्रल कमिसन लाई तपाईँले एउटा रिजनेबल तपाईँले ऊ दिनुपर्ने हुन्छ भनौँ न स्पष्टीकरण दिनुपर्ने हुन्छ रिजन दिनुपर्ने हुन्छ म यो कारणले म चाहिँ यो चुनावमा भोट हाल्न सकेन भनेर। यदि तपाईँले त्यो स्पष्टीकरण इलेक्ट्रल अस्ट्रेलियन इलेक्ट्रल कमिसनलाई उपयुक्त लाग्छ या लाग्दैन त्यो उनीहरूले डिसाइड गर्छन्। यदि तपाईँको स्पष्टीकरण यदि उनीहरूले स्वीकारेनन् भने तपाईँलाई फाइन पनि हुनसक्छ तपाईँले जरिमाना पनि तिर्नुपर्ने हुनसक्छ र तपाईँलाई तिर्नुपर्ने जरिमाना भनेको $20 हुनसक्छ। र यदि तपाईँले 21 दिनभित्रमा त्यो स्पष्टीकरण भनौँ न तपाईँ किन चुनावमा भोट हाल्न जानु भएन अथवा चाहिँ भोट हाल्नु भएन भन्ने कुरा 21 दिनभित्रमा तपाईँले डिक्लेयर गर्न सक्नु भएन अथवा चाहिँ तपाईँले त्यसलाई चाहिँ व्यवस्था गर्नुभयो दिनै पर्दैन किन दिनु भन्ने जस्तो कुरा सोच्नुहुन्छ भनेदेखि तपाईँ चाहिँ तपाईँलाई अरू प्रोसिक्युसन हुनसक्छ जस्तै अदालतसम्म पनि जानुपर्ने हुनसक्छ। र यदि तपाईँलाई अदालतसम्म पुर्याइयो भनेदेखि $50 र तपाईँलाई कोर्टको कस्ट लगभग 350 जति कोर्टको कस्ट पर्छ भनेपछि लगभग $400 तपाईँलाई फाइन पर्न सक्छ। र त्यसै गरी अर्को प्रश्न पनि हुनसक्छ तपाईँहरूको मनमा यदि तपाईँको नाम इनकरेक्ट छ अथवा चाहिँ तपाईँको नामको स्पेलिङ बिग्रिएको छ त्यस्तो केही छ भनेदेखि तपाईँले कहाँ गएर त्यो आफ्नो नाम सच्याउन सक्नुहुन्छ भन्दाखेरि तपाईँ इलेक्ट्रल अस्ट्रेलियन इलेक्ट्रल कमिसनको वेबसाइटमा पनि गएर नाम सच्याउन सक्नुहुन्छ। र तपाईँले आफ्नो यदि एड्रेस चेन्ज भएको छ भने पनि तपाईँले त्यहाँ गएर अथवा चाहिँ कुनै पनि पोस्ट अथवा मेडिकेयर सेन्ट्रल लिङ्क र सिधै एओटी एटिओको अफिसमा गएर पनि तपाईँहरूले फर्म प्राप्त गर्न सक्नुहुन्छ र त्यो फर्म फिलअप गरेर तपाईँ त्यो इलेक्ट्र यो चुनावी कमिसनलाई गएर अस्ट्रेलियन चुनावी कमिसनलाई गएर बुझाउन सक्नुहुन्छ र उनीहरूले तपाईँको एड्रेस तपाईँको नाम सच्याएर तपाईँको करेक्ट नामावली दर्ता गराइदिनेछन्। श्रोताहरू, यो त थियो सेप्टेम्बर 7 हुन गइरहेको अस्ट्रेलियन फेडरल इलेक्सनको बारेमा हामीले तपाईँहरूलाई जानकारी गरायौँ र अब भने हामी कार्यक्रममा अगाडि बढ्न चाहन्छौँ।
अवश्य पनि अगाडि बढ्न चाहन्छौँ। फेरि अर्को जुन नेपाली माओवादीले दूतावासले चाहिँ भिसा दिन सुरु गरेको छ, हामी सबैलाई थाहा छ केही दिन अगाडि मात्र साउथ अस्ट्रेलियामा नेपाली माओवादीले दूतावासको उद्घाटन भएको थियो। रुद्रकुमार नेपालले उद्घाटन गर्नुभएको थियो भने महामहिम दीपक धमालाले चाहिँ शपथ ग्रहण गर्नुभएको थियो र त्यसै क्रममा चाहिँ अहिले चाहिँ नेपाली माओवादीले दूतावासले अस्ट्रेलियाबाट नेपाल जाने पर्यटकहरूको लागि भिसा दिन सुचारू गरेको छ। त्यसैमा सबभन्दा अगाडि भिसा लिनेमा हुन्छ जोन ओकर्नर। उहाँले लामो समय नेपालको लागि सहयोग पनि गर्नुभएको छ। त्यति मात्र होइन, उहाँ अन्तर्राष्ट्रिय एडभाइजर हुनुहुन्छ शान्ति सेवा समाजको। त्यति मात्र होइन, मैले उहाँलाई चिनाउन अझै सजिलो पार्छु, डाक्टर योगी चिन्तामणि योगी आउँदा चाहिँ उहाँको सम्मेलनमा चाहिँ अस्ट्रेलिया आमन्त्रण गरिएको थियो र विभिन्न कार्यक्रमहरूमा पनि उहाँ पुग्नु भएको थियो। उहाँले चाहिँ पहिलो भिसा लिनुभएको छ नेपाल जानको लागि र त्यति मात्र होइन, डाक्टर स्याली नोप्सले पनि नेपाल जानको लागि चाहिँ भिजा लिनुभएको छ। उहाँ चाहिँ वाइल्ड्रेन स्कुलमा हुनुहुन्छ र उहाँले पनि लामो समयदेखि र त्यो स्कुलले पनि नेपाललाई सहयोग गर्नको लागि फन्डराइजिङ प्रोग्रामहरू गरिरहेको हुन्थ्यो र त्यसले चाहिँ मेनली अन्नपूर्ण रिजनको एउटा स्कुललाई चाहिँ सहयोग गरिरहेको छ, बहादुर स्कुल भन्ने छ, त्यसलाई सहयोग गरिरहेको छ। विभिन्न रकम विभिन्न समयमा रकमहरू प्रदान गरिरहेको हुन्छ। हामीलाई अझै पर्याप्त जानकारी चाहिँ आएको छैन र थुप्रै अस्ट्रेलियनहरू हुन्छ जसले चाहिँ नेपालको लागि सहयोग गराउनु भएको छ। हामीले त्यो सङ्कलन पनि गर्दैछौँ। हामीले थाहा पाएअनुसार साउथ अस्ट्रेलियाबाट पनि थुप्रै व्यक्तित्वहरूले चाहिँ नेपालको लागि सहयोग गरिरहनु भएको छ भनेर चाहिँ, र नेपाली माओवादी फेरि पनि रिपिट गर्न चाहे मैले चाहिँ, नेपाली माओवादी चाहिँ दूतावासले साउथ अस्ट्रेलियाबाट भिसा दिन सुचारू गरेको छ, आफ्नो औपचारिक रूपले चाहिँ कार्य प्रारम्भ गरेको छ। यदि तपाईँलाई पनि दूतावास सम्बन्धी कुनै समस्या परेको छ भने, तपाईँ दूतावास सम्बन्धी जानकारी लिन चाहनुहुन्छ वा एड्रेस चाहियो भने हामीलाई फेसबुकमा चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ, हामीले त्यो एड्रेस उपलब्ध गराइदिन सक्छौँ तपाईँको लागि। र यदि कुनै पनि समस्या छन् तपाईँको लागि, दूतावास सम्बन्धी सहयोग समस्या छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीले सिधै महामहिम माओवादी चाहिँ दूतावास दूतसँग चाहिँ कुराकानी गराउनेछौँ। र यदि त्यति मात्र होइन, यदि तपाईँ अस्ट्रेलियामा बसेर साउथ अस्ट्रेलियामा बसेर विभिन्न समस्याहरूमा पर्नु भएको छ, त्यो समस्या चाहिँ हामीले कसरी समाधान गर्दा हुन्छ होला, यो कानुन सम्बन्धी वा विभिन्न सम्बन्धी हामीले विज्ञहरूसँग सल्लाह गरेर चाहिँ हामीले तपाईँलाई बताउन सक्छौँ। त्यो समस्यामा पर्नु भएको छ भने पनि हामीलाई भन्नुहोस्, किनभने हामी एनआरएन त्यति मात्र होइन, विभिन्न समुदाय हुनुहुन्छ, यहाँ समुदायका व्यक्तित्वहरू हुनुहुन्छ, अग्रजहरू हुन्छ, उहाँ अग्रजहरूसँग राय सल्लाह लिएर पनि हामीले तपाईँको जुन समस्या छ त्यसलाई सुल्झाउने प्रयास गर्नेछौँ र हामीलाई बताउन सक्नुहुन्छ तपाईँले। त्यति मात्र होइन, आफ्नो समाजमा समुदायमा नेपाली समुदायमा घटेका नेपाली भाषी समुदायमा घटेका जुन कार्यक्रमहरू छन् त्यसलाई पनि तपाईँले पठाउन सक्नुहुन्छ। त्यति मात्र होइन, तपाईँमा जुन भित्र अन्तर्निहित प्रतिभा छ नि, जुन त्यो अन्तर्निहित प्रतिभालाई चाहिँ प्रस्फुटन गर्ने जुन माध्यम खोजिरहनु भएको छ भने भोइस अफ साङ्ग्रीलाई पनि एउटा माध्यम गराउनुहोस्। तपाईँमा एउटा साहित्यिक कुराहरू हुनसक्छ, त्यति मात्र होइन, तपाईँ क्यारिकेचर गर्न सक्नुहुन्छ भने पनि आउनुहोस्, हामीले चाहिँ तपाईँलाई समय दिन सक्छौँ। तपाईँ गीत गाउन चाहनुहुन्छ भने आउनुहोस्, हामीसँगै बसेर गीत गाउनेछौँ र त्यो सङ्गीत गीत गाएर अझै तपाईँको लुकेर रहेको अन्तर्निहित प्रतिभालाई चाहिँ हामी प्रस्फुटन गर्नेछौँ। हामीले नेपाली भाषीहरूको नेपाली समुदायका जुन हिडन ट्यालेन्ट छन् तिनीहरूलाई एक्सप्लोर एन्ड एक्सपोज सेल्फ भन्छौँ अझ हामी चाहिँ। तपाईँ आउनुहोस्, प्रस्फुटन गर्नुहोस् र हामी अगाडि बढ्नेछौँ र नेपाली समुदायलाई अस्ट्रेलियामा चिनाउनेछौँ, परिचित गराउनेछौँ। त्यसको लागि हामी तिनजना लागेर हुँदैन, हामी सम्पूर्ण यो कार्यक्रम भनेको हाम्रो मात्र होइन, हामी सबैको हो त्यो भन्नुपर्छ। यदि तपाईँले आज सुन्दै हुनुहुन्छ, पहिलोचोटि सुन्दै हुनुहुन्छ भने तपाईँका अरू साथीहरूलाई पनि बताउनुहोस् कि नेपाली कार्यक्रम पनि आउँदो रहेछ, रेडियो लाइटबाट आउँदो रहेछ भनेर। अझै यसरी हामी वृहत रूपले अगाडि जान सक्यो भने एक दिन साउथ अस्ट्रेलियामा नेपालीहरू जसरी सिडनी मेलबर्नमा नेपालीहरूलाई चिनिने गरिन्छ, त्यसरी पनि हामीले साउथ अस्ट्रेलियामा नेपालीहरूलाई चिनाउन सक्नेछौँ।
Mm-hmm. त्यसै गरी श्रोताहरू, मेरो हातमा अर्को एउटा यो सूचना परेको छ, सूचना रहेको छ। यो 17 अगस्त 2013 2 बजे 1225 सल्सबरी युथ सेन्टरमा हुन गइरहेको यो गीत विमोचन अर्थात् गीतको प्रिमियर हुँदै रहेछ त्यहाँ। म यो सरस्वती इङ्ग्लिसमा छ, म इङ्ग्लिसमै पढेर सुनाइदिन्छु। I would like to invite you to grace the song release and handover ceremony to be held on Saturday 17 August 2013 at 2 p.m. at 1225 Salisbury Youth Center, Salisbury SA 5108. On request by the Bhutanese Youth Group, Adelaide Sangam has produced a song entitled Yuva Hamro Hath Le, which will be presented to BYG amid a function attended by a Bhutanese organization and the community members. Your presence is this function will be highly valued and appreciated. Mohan Gautam le hamilai yo padhaunu bhayeko thiyo, event coordinator hununcha Adelaide Sangam ka. र यसै गरी श्रोताहरू, अब हामी तपाईँहरूबाट छुट्टिने बेला भएको छ। अर्को हप्ता आइतबार साँझ 6:30 बजे फेरि तपाईँहरूको रेडियो सेटमा उपस्थित हुने बाचाका साथमा आजका लागि हामी तीनजना, म सञ्जय,
म खगेन्द्र
र म नवीन
तपाईँहरूबाट बिदा हुन चाहन्छौँ। यो आगामी साता तपाईँहरूको शुभ रहोस्। हवस्त, शुभ सन्ध्या, शुभरात्री। हजुर श्रोताहरू, यसै गरी यो श्रेया घोषालको आवाजमा रहेको तिमी बिना गीत तपाईँहरूको माझ छोड्दैछौँ।